على عباده. أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. ولئن مستهم نفحة من عذاب ربك ليقولن يا ويلنا إنا كنا ظالمين. ونضع الموازين القسط ليوم القيامة فلا تظلم نفس شيئا وإن كان مثقال حبة من خردل أتينا بها وكفى بنا حاسبين. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما. تو سورہ انبیاء کی ان آیات کی تفسیر ہم آل قرآن سے پڑھ رہے ہیں، بلکہ آیت نمبر 45 تک کا ترجمہ ہم نے پڑھ لیا تھا، یعنی ابھی ہم ان کا ترجمہ پڑھ رہے تھے جو کہ حضرت مولانا محمود الحسن شیخ الہند رحمۃ اللہ علیہ کا کیا ہوا ترجمہ ہے، مفتی شفیع رحمۃ اللہ علیہ نے اپنی معرف القرآن میں انہی کا ترجمہ نقل فرمایا. تو آگے دو آیات اور رہ گئی ہیں، ان کا ترجمہ پڑھ کے ہم خلاصہ تفسیر پڑھنا شروع کرتے ہیں. اللہ تعالیٰ ارشاد فرماتے ہیں کہ وَلَئِن مَسَّتْهُمْ نَفْحَةٌ مِّنْ عَذَابِ، کیونکہ پیچھے چل رہی ہے رہی تھی بات کہ یہ لوگ اللہ تعالیٰ کے عذاب میں جلدی کرتے ہیں، کہ آپ جو عذاب کا وعدہ کر رہے ہیں ان سے کہ اگر یہ اپنے کفر سے توبہ نہیں کی انہوں نے تو ان پر اللہ کا عذاب آ جائے گا، تو کافرین نبی علیہ السلام سے یہ کہتے تھے کہ تب آئے گا وہ عذاب، جلدی کیوں نہیں آ جاتا؟ یعنی جس طریقے سے کسی کی بات پر اعتماد نہ ہو تو ہم اس سے کہتے ہیں کہ اچھا کر کے دکھاؤ، تم جو یہ خالی باتیں بنائے چلے جا رہے ہو نا، تو خالی باتیں مت بناؤ بلکہ کر کے دکھاؤ، لا کے دکھاؤ اس عذاب کو. تو اسی طریقے سے وہ ایسے نبی علیہ السلام سے کہا کرتے تھے. تو اللہ تعالیٰ نے جواب میں یہ فرمایا تھا کہ اس عذاب میں یہ جلدی نہ کریں، ہے نا، یہ اپنے وقت پر آئے گا. اگر یہ شرک کی حالت میں مر گئے تو مرنے کے بعد تو 100% آئے گا، اور دنیا کے اندر بھی آ سکتا ہے، جیسے کہ بہت سے کفار کے اوپر ذاتی حیثیت میں دنیا میں ہی عذاب آیا، کوئی کسی قسم کی بیماری میں مبتلا ہو کے مرا، کوئی کسی قسم کی مصیبت میں مبتلا ہو کر کے مرا. تو اب یہاں پر فرما رہے ہیں وَلَئِن، اور البتہ، لام کا ترجمہ عموماً البتہ سے کیا جاتا ہے، مطلب یہ کہ یعنی یہ تاکیدی لام ہوتا ہے، لام تاکید. تو ان، لام تو تاکید کے لیے ہو گیا، اور پھر ہے لفظ ان، ان کا مطلب اگر، اس کو ان شرطیہ بھی کہتے ہیں عربی گرامر میں. اور البتہ اگر مست ہم چھو جائے، مس ہو جائے، مس کا مطلب ہوتا ہے نا اردو میں بھی چھو جانا، مس کر دینا، تو مست ہم اگر چھو جائے ان لوگوں کو نفحت من عذابی، نفحہ بھاپ، یعنی جو بہت ہی گرم پانی ہوتا ہے تو گرم پانی کے اندر سے بھاپ نکلنی شروع ہو جاتی ہے، گرم پانی کے اندر اگر آپ ہاتھ ڈال دیں تو اس کی گرمی تو بہت زیادہ ہوتی ہے، لیکن ایون جو اس کے اندر سے سٹیم نکل رہی ہوتی ہے نا وہ بھی بہت زیادہ گرم ہوتی ہے، تو سٹیم سے بھی بچنے کی کوشش کرتے ہیں. جب کھانسی نزلہ وغیرہ ہوتا ہے تو بھاپ لیتے ہیں نا، گرم پانی کی بھاپ پہلے لیتے تھے، اب تو خیر نیبولائزر سے کام چل جاتا ہے جس کے اندر سے گرم بھاپ نہیں نکلتی، تو وہ گرم بھاپ بھی جو ہے نا وہ بڑی مشکل سے لی جاتی ہے کیونکہ اس کے اندر بھی کتنی گرمی ہوتی ہے. تو اگر عذاب تو نہیں، صرف عذاب کی بھاپ ان کو پہنچ جائے، ان کو چھو جائے، نفحت من عذاب، اللہ کے عذاب کی صرف بھاپ ہی ان کو پہنچ جائے نا، رب کا، تیرے رب کی، یعنی تیرے رب کے عذاب کی بھاپ اگر ان کو چھو جائے، لَيَقُولُنَّ، ضرور بالضرور یہ کہیں گے، یا ویلنا، اے ہماری کمبختی، اے ہماری بدبختی، یا ویل، ویل کہتے ہیں، ویل ویسے ویل لکل ہمزہ والی جو سورت ہے اس کی تفسیر میں آپ نے بھی پڑھا ہوگا کہ جہنم کی ایک وادی کا نام بھی ویل ہے جس کے اندر ایک بڑے خاص قسم کا عذاب ہوگا, بڑی خطرناک اور خوفناک ترین وادی ہے جہنم کی. لیکن یہ لفظ ویل جو ہے یہ بربادی کے لیے بھی استعمال ہوتا ہے, عام بربادی بھی, ہائے ہماری بربادی, یا ویلنا ہائے ہماری بربادی, انا کنا ظالمین, بے شک ہم ہی ظلم کرنے والے تھے, بے شک ہم ہی ظالم تھے. ٹھیک ہے, اگر جہنم کے عذاب کی صرف بھاپ بھی ان کو پہنچ جائے, ٹھیک ہے, مطلب کیا کہ یہ جو کافر ہیں یہ کبھی بھی اپنا قصور نہیں مانتے, یہ کبھی بھی اپنے آپ کو ظالم نہیں مانتے, ٹھیک ہے. تو جب تک جہنم کا عذاب ان پر نہیں آئے گا نا, اس وقت تک تو یہ اپنا ظلم ایڈمٹ نہیں کریں گے, لیکن جہنم کا عذاب جب آ جائے گا نا پھر یہ مانیں گے, پھر یہ اپنے آپ کو ظالم مانیں گے, اس سے پہلے تک نہیں مانیں گے. حتیٰ کہ روز محشر میں جب ان سے حساب کتاب لیا جا رہا ہوگا نا, تو اگرچہ کہ وہ والا دن بھی بہت خوفناک ہوگا, بہت مشکل ہوگا, قیامت کا دن, لیکن اس مشکل کے وقت میں بھی اپنی غلطی نہیں تسلیم کریں گے, اس وقت بھی غلطی تسلیم نہیں کریں گے. یعنی یہ ایسا کیا کہیں گے اس کو, ایسا گھی ہے جو کہ انتہائی ٹیڑھی انگلی سے نکلتا ہے, یہ تھوڑی بہت ٹیڑھی انگلی سے نکلنے والا گھی نہیں ہے, اتنے خبیث ہوتے ہیں, اتنے سخت ہوتے ہیں یہ کافر, اتنے سخت ہوتے ہیں اپنے کفر کے اندر, کیونکہ اندر بالکل اندھیرا ہوتا ہے نا ان کے, جو بھی کافر ہے. اب یہ ان کے سے مراد ہم کسی دوسرے کی بات نہیں کر رہے, بلکہ ایک اصول کی بات, جو بھی کافر ہوتا ہے, اب چاہے اوپر سے اس کا نام مسلمانوں والا ہو, چاہے مسلمانوں کے گھرانے میں پیدا ہوا ہو, چاہے مسلمان معاشرے میں رہتا ہو, لیکن اگر اندر سے کفر ہے اس کے, تو اس کا بھی یہی حال ہے. تو ہم کوئی امریکہ یورپ کے اور انڈیا کے ہندوؤں کی بات نہیں کر رہے, کافر جو کہ کوئی بھی ہو سکتا ہے, پاکستان میں رہنے والا بھی ہو سکتا ہے, سعودی عرب میں رہنے والا ایک بڑا بظاہر مسلمان نظر آنے والا شخص, وہ بھی اندر سے کافر ہو سکتا ہے. تو جو بھی کافر ہے اس کے اندر ایسی ہی سختی ہوتی ہے, وہ اپنی غلطی کو کبھی بھی تسلیم نہیں کرتا, صرف اس وقت کرے گا جب جہنم کا عذاب اس کو آ کر کے لگے گا, یا یہ کہ وہ اپنے کفر سے توبہ کر لے, اپنے کفر کے اوپر نادم اور شرمندہ ہو جائے اور معافی مانگ لے, آئندہ نہ کرنے کا ارادہ کر لے, یہ توبہ ہو گئی, اب اس کے بعد وہ ایمان والا بن گیا, اب وہ اپنی غلطی کو تسلیم کرے گا. ٹھیک ہے, تو اب ہمارے لیے اس کے اندر کیا ہدایت کی بات ہے, ہمارے لیے کیا پیغام ہے, کہ اگر یہ صفت ہمارے اندر ہے نا, صفت نہ ماننے والی صفت, اپنی غلطی کبھی بھی نہ ماننے والی صفت اگر ہمارے اندر بھی ہے, ہم ہر برائی کا الزام دوسرے بندے پہ ڈالتے ہیں, چاہے بیوی ہے شوہر پہ ڈالتی ہے, ہر برائی شوہر کی وجہ سے, ہر مصیبت شوہر کی وجہ سے, بہو ہے تو ساس کے اوپر ڈالتی ہے, ہر مصیبت میری زندگی میں ساس کی وجہ سے, ساس ہے تو بہو کے اوپر ڈالتی ہے, ہر مصیبت بہو کی وجہ سے, ہے نا. اگر یہ والی صفت ہے نا, تو یاد رکھیں, جان لیں کہ یہ کافروں کی صفت ہے. مطلب یہ نہیں کہ آپ کافر ہیں, یہ نہیں کہہ رہے, لیکن یہ صفت کافروں والی ہے, اور یہ بہت خطرناک بات ہے اگر یہ صفت کسی انسان کے اندر ہے. بے شک وہ مسلمان ہے, لیکن اگر یہ صفت اندر ہے نا, تو صفت کا اثر ہوتا ہے انسان کے باطن کے اوپر بھی, اور باطن کے اندر سے ایمان کا نور اس صفت کی وجہ سے ختم بھی ہو سکتا ہے. ابھی مسلمان ہیں, ابھی سب کچھ کر رہی ہیں, لیکن اگر اس صفت کا علاج نہ کیا, تو اس صفت کی وجہ سے کل ایمان کے نور سے محروم بھی کیا جا سکتا ہے. تو یہ ان کافروں کے ساتھ کیا ہوگا کہ وَلَئِن مَسَّتْهُمْ نَفْحَةٌ مِّنْ عَذَابِ, اگر عذاب کے بھاپ بھی ان کو چھو جائے گی نا, تو یہ کہیں گے, لَيَقُولُنَّ, ضرور بالضرور یہ کہہ اٹھیں گے, یا وَيْلَنَا اِنَّا كُنَّا ظَالِمِينَ. ایمان والے دنیا کی زندگی میں کہتے ہیں, رَبَّنَا ظَلَمْنَا أَنفُسَنَا وَإِن لَّمْ تَغْفِرْ لَنَا وَتَرْحَمْنَا لَنَكُونَنَّ مِنَ الْخَاسِرِينَ. یہ ایمان والوں کی دعا ہوتی ہے, اپنے اوپر سارا بلیم لیتے ہیں. اِنِّي كُنْتُ مِنَ الظَّالِمِينَ, حضرت یونس علیہ السلام, لَا إِلَٰهَ إِلَّا أَنْتَ سُبْحَانَكَ إِنِّي كُنْتُ مِنَ الظَّالِمِينَ, میں ظالم ہوں, یہ یونس علیہ السلام کی دعا دنیا کی زندگی میں، کیونکہ وہ ایمان والے تھے، کافر کی یہ دعا ہوگی، کافر کی یہ ایڈمیشن ہوگی جہنم میں جا کر کے، ٹھیک ہے؟ تو ہم بھی ایمان والوں کی صفت اپنا لیں، دنیا میں کہنا شروع ہو جائیں اللہ تعالیٰ کے سامنے اِنَّا كُنَّا ظَالِمِينَ وَنَضَعُ الْمَوَازِينَ الْقِسْطَ، اور ہم رکھیں گے، وضع کرنا کہتے ہیں کسی چیز کو رکھنا، تو نضعو ہم رکھیں گے، الموازین القسط، انصاف کا ترازو، انصاف کو وزن کرنے والی چیز، موازین وازن کی جمع، وازن کہتے ہیں وزن کرنے والے کو، بیل یعنی ویٹ کرنے والی چیز کو، ویٹ وہ والی وزن کرنا، ٹھیک ہے؟ تو موازین وزن کرنے والا، کیونکہ بیلنس کے ذریعے سے، ترازو کے ذریعے سے آپ چیزوں کا وزن کرتے ہیں، ایک کلو ہے جی مجھے ایک کلو امرود دے دو، تو وہ ترازو کے اوپر رکھتا ہے، دوسری طرف کلو کا پارٹ رکھتا ہے یا پتھر رکھتا ہے کلو والا، اور ایک کلو امرود تول کر کے آپ کو دے دیتا ہے، آج کل یہاں امرود خرید رہے ہیں اس وجہ سے وہ امرود ہی یاد آئے گا، تو نضع الموازین ہے نا، ہم رکھیں گے وزن کرنے والی چیز، کس چیز کا وزن؟ القسط، قسط کہتے ہیں انصاف، انصاف کا وزن کرنے والی، کہ کتنی اس نے انصاف کیا اور کتنا اس نے انصاف نہیں کیا، کتنا اس نے انصاف نہیں کیا، انصاف نہیں کرنے کو کیا کہتے ہیں؟ انصاف کا تو لفظ انصاف کرنے کے لیے استعمال ہوتا ہے نا، جب انصاف نہیں کیا جاتا اس کے لیے کیا لفظ استعمال ہوتا ہے، یہ آپ بتائیں، انصاف نہیں اس کے لیے کیا لفظ ہے؟ ایبسنس آف انصاف یا لیک آف انصاف، بالکل صحیح فرمایا، ظلم، ظلم، ٹھیک ہے، زیادتی نہیں، زیادتی کا لفظ ضروری نہیں ہے، کیونکہ زیادتی کے لفظ سے یہ لگتا ہے کہ جب آپ کسی چیز کو بڑھا کے کریں، لیکن ظلم جو ہے نا یہ صرف بڑھانا نہیں ہے بلکہ گھٹانا بھی ہے، جس کو جتنا حق دینا تھا اس کو اس کے حق سے بڑھا کے حق دینا یہ زیادتی کہلائے گا نا، لیکن ظلم تو بڑھا کے دینا بھی ظلم ہے، گھٹا کے دینا بھی ظلم ہے، گھٹا کے دینا بھی ظلم ہے، جیسے اللہ تعالیٰ کا جو حق ہے وہ حق ہم بڑھا کے نہیں دیتے کبھی بھی، ہم ہمیشہ اللہ کا حق گھٹا کے دیتے ہیں، نبی علیہ السلام کا حق ہے ہم بڑھا کے کبھی بھی ہم تو دے ہی نہیں سکتے بڑھا کر کے، اتنی تو ہمارے اندر یعنی سکت ہی نہیں ہے کہ ہم اللہ اور اللہ کے رسول صلی اللہ علیہ وسلم کا حق بڑھا کر کے دے سکیں، اتنی تو ہمارے اندر وہ کہتے ہیں کراچی میں نا تپڑ ہی نہیں ہے اتنا، رائٹ؟ تو ہم ان کا حق جو ہے نا گھٹا کے ان کو دیتے ہیں، ان کی ویسی عزت نہیں کرتے، ویسا مقام مرتبہ نہیں دیتے اللہ اور اس کے رسول کو جیسا کہ یہ ڈیزرو کرتے ہیں، تو ہم گھٹا کر کے دیتے ہیں، یہ ظلم ہے، یہ ظلم ہے، اور ظلم کرنے والا ہی ظالم ہوتا ہے، صرف سیاستدان ظالم نہیں ہوتا، صرف ڈکٹیٹر ظالم نہیں ہوتا، صرف جو ہے وہ ملک کا پیسہ غبن کرنے والا ظالم نہیں ہوتا، بلکہ ہر جھوٹا انسان ظالم ہوتا ہے، ہر فریب دینے والا انسان، چاہے وہ گھر کی عورت کیوں نہ ہو، چاہے وہ ہانڈی چولا کرنے والی بچوں کی ماں کیوں نہ ہو، اگر وہ اپنے بچوں کو ان کا حق نہیں دے رہی ہے، یعنی ان کو اللہ کی محبت نہیں سکھا رہی، اللہ کا خوف نہیں سکھا رہی، آخرت کی فکر نہیں سکھا رہی، وہ اپنے بچوں کا حق نہیں ادا کر رہی، چاہے کتنی ہی چکن تکے کھلا رہی ہو اپنے بچوں کو، اگر وہ بچوں کو دین نہیں سکھا رہی، وہ بچوں کا حق نہیں ادا کر رہی، وہ ظالمہ ہے، وہ عورت ظالمہ ہے، ظلم کرنے والی عورت ہے، کیونکہ اپنے بچوں کا حق گھٹا کے ادا کر رہی ہے، بچوں کا حق صرف کھانا پینا نہیں ہوتا، بچوں کا حق صرف کسی سیکولر سکول میں داخل کرا دینا نہیں ہوتا، بچوں کا حق ان کی ایمان کی حفاظت ہوتا ہے، سب سے بڑا حق بچوں کا ان کی ایمان کی حفاظت کی فکر کرنا، تدبیر کرنا، اور جس ماں کو اس بات کی فکر نہ ہو وہ ظالم ہے، وہ ماں ظالمہ ہے، ظالم ہے وہ، تو ہم اپنے گریبان میں جھانک کے دیکھیں ہم کیا کر رہے ہیں، کیا ہم ظالم ہیں یا ہم انصاف کرنے والے ہیں؟ وَنَضَعُ الْمَوَازِينَ الْقِسْطَ، اس دن انصاف کا ترازو رکھیں گے ہم، سب پتہ چل جائے گا کون مقبول تھا کون مردود تھا، لِيَوْمِ الْقِيَامَةِ، قیامت کے دن، فَلَا تُظْلَمُ نَفْسٌ شَيْئًا، پس نہیں ظلم کیا جائے گا کسی بھی نفس پر، کوئی بھی نفس اس دن ظلم نہیں کیا جائے گا، شیئن ایک رتی برابر بھی، ایک شے کے حساب میں بھی ظلم نہیں ہوگا، رائٹ ایک شے کے حساب میں بھی ظلم نہیں ہوگا. جیسے جیسے چنے تو نہیں نا آپ جی، مجھے ایک پاؤ چنے چاہیے، تو چنے کے ایک دانہ برابر بھی وزن کرنے میں کمی بیشی نہیں ہوگی، نہ کمی ہوگی نہ بیشی ہوگی، ایک دانہ برابر بھی. تو شیئن کسی شے کے اندر کسی نفس کے اوپر ظلم نہیں کیا جائے گا، بالکل برابر برابر تولا جائے گا. اس دن ہم اللہ کی رحمت کے محتاج ہوں گے، اللہ کی رحمت کے محتاج ہوں گے، اس لیے کہ کوئی مائی کا لال ایسا نہیں ہے کہ جسے غلطی کوتاہی نہ ہوئی ہو. غلطی کوتاہی تو اولیاء سے ہوتی ہے، غلطی کوتاہی گناہ نہیں، غلطی کوتاہی تو انبیاء سے ہو جاتا ہے. تو اللہ کی رحمت تو ہر ایک کو چاہیے ہوگی، لیکن ملے گی کس کو؟ ملے گی کس کو؟ ہر ایک کو نہیں ملے گی. وزن تو ہر ایک کا برابر برابر ہوگا، لیکن اللہ کی رحمت ہر ایک کو نہیں ملے گی، ان کو ملے گی جو اللہ کی رحمت کے طلبگار ہوتے تھے. اللہ کی رحمت کے طلبگار دنیا میں بھی ہوتے تھے نا، اور جو اپنے عملوں پہ ناز کرنے والے تھے، جی میرے عمل مجھے بچائیں گے، میں اتنی نفلیں پڑھتی ہوں، میں اتنی تسبیحیں پھیرتی ہوں، میں اتنا لوگوں کو کھانا کھلاتی ہوں، مجھے کیا ہو سکتا ہے، مجھے کون کچھ کر سکتا ہے. یہ اللہ کی رحمت کی محتاج نہیں سمجھتی تھی اپنے آپ کو، اس کے اندر عاجزی نہیں تھی، انکساری نہیں تھی. اللہ کی رحمت کا محتاج کون اپنے آپ کو سمجھتا ہے؟ جس کے اندر عاجزی ہو، انکساری ہو، جس کے اندر خشیت ہو، خوف ہو، وہ اپنے آپ کو اللہ کی رحمت کا محتاج سمجھتا ہے. ایسے شخص کو اللہ تعالیٰ اپنی رحمت سے محروم نہیں کریں گے، اگرچہ کہ اس کے ترازو کے اندر وزن اس کے خلاف جا رہا ہوگا، لیکن اللہ تعالیٰ اس کو اپنی رحمت سے پورا فرما دیں گے، کیونکہ اس کے اندر انانیت نہیں تھی، اس کے اندر تکبر نہیں تھا. تو فلا تظلم نفس شیئا، کسی نفس کے ساتھ ایک شے کے برابر بھی ظلم نہیں کیا جائے گا. وَإِن كَانَ مِثْقَالَ حَبَّةٍ مِّن خَرْدَلٍ أَتَيْنَا بِهَا. جب ہم نے ان آیات کو پچھلی کلاس میں پڑھنا شروع کیا تھا، آپ کو اسی وقت بتا دیا تھا، انتہائی شاہانہ خطاب ہے ان آیات کے اندر، انتہائی شاہانہ، لرزا دینے والا، دلوں کو پریشان کر دینے والا خطاب. پریشان سے مراد وہ والی پریشانی نہیں جو کہ ہمیں اپنے دنیا میں لگی رہتی ہے، آخرت کے لیے پریشان کر دینے والا خطاب ہے، اپنے ایمان کے لیے فکر مند کر دینے والا خطاب ہے، ہولا دینے والا خطاب ہے. صرف کرونا کی میڈیا والی خبروں سے خالی ہم ہولاتے ہیں نا، ہمیں ہولانا آتا ہے جب کرونا کی خبریں آتی ہیں، اتنے مر گئے، اتنے ہو گئے، اتنا یہ ہو گیا، اتنا وہ ہو گیا، ہم ہولانا شروع کر دیتے ہیں. اللہ تعالیٰ نے اپنے قرآن کے اندر آخرت سے ہولانے والی خبریں رکھی ہیں. وَإِن كَانَ مِثْقَالَ حَبَّةٍ، اور اگر ہوگا، کانا کا مطلب ہونا، اگر ہوگا، مثقال، ثقل کہتے ہیں وزن کو، ٹھیک ہے، تو مثقال بھی وزن کے لیے، حبتن، حبہ دانے کو کہتے ہیں، دانہ لٹرلی دانہ، جیسے چنے کے دانے کی مثال دی تھی، یا رائی کا دانہ، رائٹ، چاول کا دانہ، حبہ کسی ایک گرین کو کہیں گے، گرین. تو ایک گرین برابر بھی، من خردلن، خردل، خردل جو ہے وہ دانوں میں سے بھی بہت چھوٹا دانہ، جس کو رائی کا دانہ کہتے ہیں، رائی کا دانہ، اس زمانے میں اس سے چھوٹا دانہ جو ہے وہ اس سے لوگ واقف نہیں تھے، ٹھیک ہے. تو خردلن کا لفظ استعمال کیا جاتا تھا سب سے چھوٹے دانے کو بتانے کے لیے، ٹھیک ہے. تو دانوں میں سے بھی سب سے چھوٹے دانے کے برابر بھی اگر ہوگا نا، اتینا بہا، ہم اس کو بھی لے کر کے آئیں گے. یعنی عمل، رائی کے دانے کے برابر بھی کوئی اچھا عمل ہوگا یا رائی کے دانے کے برابر بھی کوئی برا عمل ہوگا، ہم اس کو بھی لے کر کے آئیں گے. وکفا بنا حاسبی، اور کافی ہے، کافی ہیں ہم حساب کرنے والے، ہم حساب کرنے کے لیے کافی ہیں، تمہیں کوئی ضرورت نہیں ہے دوسروں کا حساب کرنے کی. تمہارا کام ہے ہدایت کی بات پہنچانا, ہے نا, تمہارا کام ہے ہدایت کی بات پہنچانا, تمہارا کام ہے نہیں عن المنکر کرنا, امر بالمعروف نہیں عن المنکر, یہ اللہ تعالیٰ نے بندوں کا کام لگایا ہے. یہ فیصلے کرنا کہ یہ جہنم میں جائے گا, یہ تو جہنمی ہے, جنتی کا فیصلہ کرنا اس میں اتنی برائی نہیں ہوتی کیونکہ وہ اچھے گمان میں آتا ہے. جب آپ کسی کو نیک دیکھتے ہیں, کسی کو جو ہے وہ اللہ کا ولی دیکھتے ہیں, نیکوں کے درمیان اٹھتا بیٹھتا دیکھتے ہیں, تو اس کے بارے میں دل میں ایک اچھا گمان رکھنا کہ اللہ تعالیٰ کی رحمت سے جنت میں جائے گا, نیک ہے, سچ بولتا ہے, نمازیں پڑھتا ہے, لوگوں کو تکلیف نہیں پہنچاتا, گناہوں سے بچتا ہے, یہ جنت میں جائے گا. اس کو کسی کے بارے میں جنت کا فیصلہ کرنا نہیں کہیں گے, ٹھیک ہے نا, اس کو کسی کے بارے میں جنت کا فیصلہ کرنا نہیں کہیں گے, اس کو کہیں گے خوشگمان, خوشگمانی رکھنا, نیک گمانی رکھنا. لیکن کسی کے بارے میں جہنم, کہ یہ تو جہنم میں جائے گا, یہ بدگمانی اور یہ بری چیز. ہم کسی کے بارے میں نہ گمان کر سکتے ہیں کہ وہ جہنم میں جائے گا اور نہ ہم کسی کے بارے میں فیصلہ کر سکتے ہیں, کیونکہ موت سے پہلے پہلے توبہ کا دروازہ اللہ نے کسی انسان کے اوپر بند نہیں کیا. موت کے وقت اگر اس نے توبہ کر لی جنت میں چلا گیا, نہیں کری کنفرم کفر کے اوپر مرا ہے, کنفرم کفر پہ مرا ہے, ٹھیک ہے. جیسے کہ بہت سارے ایسے حالات ہوتے ہیں, ابو جہل کے بارے میں ہم اچھا گمان نہیں کر سکتے کہ وہ پتہ نہیں کس کو کیا پتا بھائی, ہو سکتا ہے توبہ کر لی ہو ابو جہل نے, ابو لہب نے ہو سکتا ہے توبہ کر لی ہو, یا جو ہے وہ مسلمہ قذاب نے ہو سکتا ہے توبہ کر لی ہو, ہے نا. مسلمہ قذاب کے اوپر تو کوئی وحی بھی نہیں آئی تھی نا, کوئی قرآن تو اس وقت تک اترنا بند ہو چکا تھا جب مسلمہ قذاب کو جو مارا گیا تھا. اب کوئی ماشاء اللہ اتنے آج کل تو یونیورسل ریلیجن والی بات چل رہی ہے نا, سارے دین صحیح ہیں اور سب بھائی بہن اور مل جل کر کے رہنا چاہیے, سارے ادیان جو ہیں وہ ہے نا یونیورسل ریلیجن جس کو کہتے ہیں. تو اب جو ہے وہ بیٹھ کر کے ہاں جی وہ بھی پتہ نہیں کیا پتا, وہ جو ہٹلر تھا وہ ہو سکتا ہے توبہ پہ مرا ہو, اور وہ جو امریکہ کا پریزیڈنٹ تھا پتہ نہیں وہ بھی تو توبہ کے اوپر مرا ہو, ہے نا. تب یہ لمٹس ہوتی ہیں ہر چیز کی نا, ہر چیز کی لمٹ ہوتی ہے, یعنی انلمیٹڈ قسم کا جو ہے وہ خوشگوانی شروع کر دی. بہرحال جہنم کے فیصلے کرنے سے مراد ہم ایک دوسرے کے بارے میں آپس میں کسی سے بہت غصہ ہوتے ہیں, اس کے لیے جہنم کا فیصلہ صادر کر دیتے ہیں. بھائی آپ کون ہوتے ہیں جہنم کا فیصلہ صادر کرنے والے, آپ کا کوئی رشتہ دار ہو یا آپ کا کوئی ساتھ کام کرنے والا ہو جس نے آپ کو خوب ستایا ہو, برا کیا اس نے, اس کے لیے ہدایت کی دعا کر سکتے ہیں, یا اس سے قطع تعلق کر لیں, قطع تعلق کر لیں. بھائی خون کے رشتہ دار سے قطع تعلق کرنا حرام ہے, لیکن کولیگس کے ساتھ کوئی تھوڑی کہ بھائی آپ جو ہے وہ ہر ایک کے ساتھ جو ہے وہ کچھ نہ کچھ کرتے رہنا ہے, مستقل ہر وقت گپے لگانی ہے ہر ایک کے ساتھ, چیٹنگ کرنی ہے ہر ایک ساتھ. بھائی ملنا جلنا ختم کر دیں, نفرت دل کے اندر نہ رکھے, ٹھیک ہے. ملاقات ختم کر دینا یہ اتنا برا نہیں ہے, اگر اس قسم کا کوئی تعلق نہیں ہے آپ کا کسی کے ساتھ تو بھائی ملاقات ختم کر دیں, ٹھیک ہے, دیکھنا اس کو چھوڑ دیں. لیکن دل میں نفرت رکھنا اور اس کے لیے جہنم کے فیصلے صادر کر دینا, یہ ہمیں یہ نہیں اختیار دیا گیا ہے. تو اللہ تعالیٰ فرما رہے ہیں دیکھو حساب کتاب جو ہے نا یہ تو میں نے کرنا ہے, کفا بنا حاسبین, ہم ہیں حساب کرنے کے لیے کافی, ہمیں تمہاری اسسٹنس کی ضرورت نہیں ہے, ٹھیک ہے. تو تم بھی حاسب بننے کی کوشش نہ کرو کہ گویا کہ ہماری مدد کر رہے ہو حساب کرنے کے اندر. کفا بنا حاسبین, خلاصہ تفسیر میں فرماتے ہیں جو کہ حضرت مولانا اشرف علی تھانوی رحمۃ اللہ علیہ کی بیان القرآن سے لیا ہے حضرت نے, کہ اچھا ایک بات ذہن میں آئی تھی تو دوبارہ آ گئی ہے. تو یہ جو حاسبین کا مسئلہ ہے نا, اس کو شیطان جو ہے نا وہ خلط ملط کروا دیتا ہے. کس چیز سے خلط ملط کروا دیتا ہے؟ حاسبین والے بات کو, کہ بھئی تم کسی کے لیے ججمنٹل نہ بنو, ہے نا, یعنی جج نہ کرو کہ یہ جہنم میں رہے گا. یہ منع کیا گیا اللہ تعالیٰ نے, ٹھیک ہے, یہ منع کیا اللہ تعالیٰ نے کہ کسی کے بارے میں جہنم کے فیصلے نہ کرو, تو ان کا حساب تم نے نہیں لینا. لیکن ہم اس کو کس چیز کے ساتھ کنفیوز کر دیتے ہیں, یا شیطان ہمیں کس چیز کے ساتھ کنفیوز کروا دیتا ہے اس بات کو, یہ چلیں آپ بتائیں کس معاملے میں وہ اس کانسیپٹ کو کنفیوز کر دیتا ہے ہمارے ذہن. وہ کیا ये बड़ा कॉमन मसला है हमारे दरमियान। क्या जी? वैसे यार जिस थोड़ी देर पहले उसका जिक्र भी कर चुका है। शैतान ये कंफ्यूज करता है, पता नहीं कोई लिख रहा है नहीं लिख रहा, शैतान ये कंफ्यूज करता है कि जब हम किसी को नसीहत करते हैं ना उसकी गलत बात के ऊपर, उसके गलत अमल के ऊपर, जब हम किसी को नसीहत करते हैं अमर बिल बा वो नहीं अनिल मुनकर, तो बड़ी मुश्किल चीज है जी, वो तो हम कर भी नहीं पाते। यानी बाय फोर्स किसी को रोकना उसकी बुराई से, है ना, वो तो हम कर नहीं पाते। लेकिन जुबान से दूसरे दर्जे की जो होती है कि जी जुबान से आप किसी को समझाएं, तो जब हम किसी को जुबान से भी समझाते हैं ना कि जी ये तो हराम है, ये तो गुनाह का काम है, आप ऐसा ना करें, इससे बेहतर है कि ये छोड़ दें, वो काम कर लें, तो आगे से जवाब क्या होता है? जजमेंटल। तुम्हें क्या पता, तुम अपने काम से काम रखो, तुम हिसाब करने वाले नहीं हो, मेरा और मेरा अल्लाह का मामला है, मैं अपने अल्लाह के साथ बहुत अच्छा ताल्लुक है मेरा, खबरदार तुमने जो मुझे नसीहत करने की कोशिश करी, तो ये क्या है? ये किसी बिल्कुल दूसरे कॉन्सेप्ट को किसी बिल्कुल दूसरे कॉन्सेप्ट के साथ खलत मलत कर देना है। अमर बिल मारूफ नहीं अनिल मुनकर कभी ईमान वालों को हुक्म है, नसीहत करना, अद्दीन नसीहा, ये दीन सरासर खैर ख्वाही है। नबी अलैहिस्सलाम कभी यही फेल है, सहाबा कराम कभी यही फेल है कि एक दूसरे को तवासौ बिल हक व तवासौ बिल सब्र वसीयत करते हैं, एक दूसरे को हक की वसीयत करते हैं कि भाई हक पे कायम रहो, है ना। तो ये तो कुरान की तालीम है और उसको हम क्या बना देते हैं? अगर कोई किसी को किसी अच्छी बात की तलकीन कर दे, बुराई से अगर समझाने की कोशिश कर दे, वो तुम जो है जजमेंटल बन रहे हो, है ना, हासिब बन रहे हो, जबकि अल्लाह ताला फरमाते हैं कफा बिना हासिबीन, हम हैं हिसाब करने के लिए काफी, तो तुम किसी का हिसाब ना करो, तुम मेरा हिसाब ना करो, है ना। ये शैतान की तरफ से, ये शैतान की तरफ से, शैतान दो बातों को अपने मकसद के लिए जो है ना इस तरीके से कंफ्यूज करता है ताकि हम ना एक पे अमल करने वाले बन रहे हो ना दूसरे पे अमल करने वाले बने, है ना, ना इधर के रहे ना उधर के रहे, कोई भी सही काम ना कर सके, ठीक है। तो ऐसा बिल्कुल भी नहीं है, हाल बता ये जरूर है कि नसीहत करने का तरीका होता है, ठीक, नसीहत करना ये सीखने का काम है, ये बगैर सीखे हम करना शुरू कर देते हैं। मिसाल के तौर पर भाई नसीहत करना जो है ना ये है सेल्स, सेल्स समझते हैं ना, कोई चीज जो बेचते हैं आप, सेल करते हैं, ठीक है, तो सेल करने वाला होता है सेल्समैन, है ना। तो अब आप देखती होंगी कभी किसी सुपर स्टोर में गई, कभी पाकिस्तान में तो ये बहुत ज्यादा आम है, इंडिया में भी होता होगा, सऊदी अरब में हमने ये नहीं देखा है कि जगह जगह सेल्समैन खड़े होते हैं और सेल्स वुमेन भी खड़ी होती हैं आजकल तो बहुत सारी, ठीक है ना। अब आप जा रहे हैं दूध लेने के लिए, है ना, हमने पिछले दिनों गए भी मिल्क पैक का दूध खरीदने के लिए, तो वो कोई खातून आ गई सामने, ये आप जी ये वाला लेके चले जाए, ये बड़ा अच्छा दूध आया जी, बड़ा, है ना, ये आप ये ले रहे हैं और ये इसकी प्राइस भी इतनी कम है और ये बड़ा अच्छा है और हमें बड़ा अच्छा फीडबैक मिल रहा है इसके बारे में, ठीक है। हमने कहा भाई हमें जो खरीदना है जो घर से हुक्म मिला है हमने तो वही लेना है, ठीक है, अब आप जो है वो हमें बेचने की कोशिश करी है तो हमने तो नहीं, या तो आपकी माने या घर की माने, फिर तो आपने तो हमारे साथ घर नहीं आना ना, घर में तो जो है उनकी बात माननी है भाई, घर वाला का काम है ये, ठीक है। तो हमने इग्नोर किया उनको, वो भी लगी रही नहीं आप ये वाला खरीदने, बड़ा अच्छा फीडबैक है। बिल आखिर जब हमने अपने काम से काम रखा और जो चाहिए था वही वही उठाया, तो फिर उन्होंने छोटा सा एक डिब्बा पकड़ा, अच्छा जी आप छोटा वाला डिब्बा ले जाए, है ना, ये ट्राई करके देखिएगा, अगर आपको पसंद आए ना तो फिर अगली दफा जो है वो आप ये वाला ले जाइएगा। तो ये क्या कर रही थी आंटी? सेल्स कर रही थी, और ये जो सेल्स कर रही थी ना ये ऐसे ही घर से उठ करके नहीं आ गई थी सेल करने के लिए, राइट, ये सेल्स ट्रेनिंग के थ्रू होकर के आई थी, सेल्समैनशिप या सेल्स वुमेनशिप की ट्रेनिंग होती है तब कोई बंदा सेल्समैन बनता है। ये बड़ी कंपनियां, ये जो ब्रांड्स होती हैं, ये ऐसे ही उठ करके सड़क पर से उठा के किसी को अपना सेल्स वुमन नहीं बना देती, कि ट्रेन करती हैं, तो दुनिया में सबसे बड़ी ब्रांड कौन सी है, सबसे इंपॉर्टेंट प्रोडक्ट कौन सा है, ईमान या नहीं, ईमान है कि नहीं है, दीन है कि नहीं है। मुसलमान होने के नाते क्या हम इस बात से एग्री नहीं करते कि सबसे बेहतरीन प्रोडक्ट और सबसे अहम प्रोडक्ट तो दीन की प्रोडक्ट है, ईमान की प्रोडक्ट है, जिसको कि हमें अल्लाह के बंदों को सेल करना है, राइट, सेल करना है ना, इसी को दावत और तबलीग कहते हैं। और ये दावत और तबलीग जो है ना, वो विदाउट ट्रेनिंग, विदाउट नॉलेज, यानी आप प्रोडक्ट सेल करने जा रहे हैं और आपको प्रोडक्ट का खुद कुछ नहीं पता है ना भाई, प्रोडक्ट का कुछ पता ही नहीं प्रोडक्ट के बारे में, कि हकीकत क्या है इसका, ऊंचा नीचा क्या है इसके अंदर, क्या जरूरी है, क्या कम जरूरी है, क्या ज्यादा जरूरी है ना, क्या फर्ज है, क्या मुस्तहब है, क्या सुन्नत है, क्या वाजिब है, और किस चीज से जो है वो ईमान खत्म हो जाता है, किस चीज से ईमान बढ़ जाता है, कुछ नहीं पता, और जाकर के सेलिंग शुरू कर देते हैं। ऐसा जिसका दीनी सफर शुरू ऐसे हुआ था, अल्लाह ताला ने मेहरबानी फरमाई, एक दफा एक ऐसा मामला हुआ कि एक काफिर के साथ जो है ना सारा दिन गुजारने का अल्लाह ताला ने एक सेटअप बना दिया। और वो काफिर भी कैसा था, अमेरिका के अंदर ट्रेनिंग पे गए थे, तो वो हमारे ट्रेनिंग में हमारे साथ साथ होता था, उससे कुछ ऐसी बातचीत शुरू हो गई। तो जब ट्रेनिंग खत्म हुई तो एक दिन हम दोनों के पास एक्स्ट्रा था, तो हमने, ये बहुत पहले की बात है, मशाइख वगैरह से ताल्लुक से पहले की बात है, तो हमने उनके साथ एक सेटअप कर लिया कि जी हम एक गाड़ी रेंट करते हैं और पूरे ना इस एरिया का टूर करते हैं उस रेंटल गाड़ी के ऊपर। तो वो अमरीकी अफ्रीकन अमेरिकन था, तो ये आजिज हम दोनों ने ड्राइव करना शुरू किया। अब सारा दिन जो है ना वो हम जगह भी देखते रहे और साथ साथ जो है ना वो अपने बिलीव्स के ऊपर भी बात करते रहे, बल्कि वो ज्यादा बात करता रहा। वो कहता है कि मैं तो एग्नोस्टिक हूँ। मैंने कहा मतलब, क्रिश्चियन नाम था उसका, तो पूछा होगा मैं, शायद मुझे याद भी नहीं है, बहुत 21-22 साल हो गए, तो आप क्रिश्चियन है? नहीं मैं क्रिश्चियन नहीं हूँ। मैंने कहा अच्छा फिर क्या है भाई? तो कहता है कि मैं एग्नोस्टिक हूँ। मैंने कहा एग्नोस्टिक क्या चीज होती है? तो कहते हैं एग्नोस्टिक उसको कहते हैं कि जो के इनकार भी नहीं करता और इकरार भी नहीं करता। मैंने कहा ये क्या चीज होती है भाई कि ना आप इनकार करें ना आप इकरार करें? तो कहते हैं कि अगर मैं इनकार करूंगा ना, तो यानी अगर मैं बिल्कुल ही एथियस हो जाऊंगा, दीन का इनकार करने वाला, खुदा का इनकार करने वाला अगर मैं बन जाऊंगा ना, तो अगर मरने के बाद पता चला कि जी खुदा है, तो फिर तो मैं मारा जाऊंगा, ठीक है? तो मैं इनकार भी नहीं करता, लेकिन साथ साथ जो ये दीन है ना, ये जो क्रिश्चियनिटी है, ये मेरे समझ में भी नहीं आती कि ये क्या है, सब कुछ कहाँ से ये सब कुछ आ गया, ठीक है? क्योंकि इनके पास दलाइल तो है ही ऐसे, अकली दलाइल ईसाइयों के पास, ठीक है? तो जो अकली तौर पर ईसाइयत को देखता है, तो उसके तो कुछ समझ में नहीं आता, तो वो फिर इनकार करने वाला बन जाता है। तो कहते हैं मैं इनको मानता भी नहीं हूं, लेकिन मैं इनकार भी नहीं करता, बल्कि मैं जो हूं ना बस बीच बीच में रहता हूं, ताकि अगर मरने के बाद पता चलेगा ना मुझे कि ये सब कुछ वाकई सच था, तो मैं बच जाऊंगा, क्योंकि मैंने इनकार तो किया नहीं है। तो मैं सर पकड़ के बैठा हूं कि यार ये किस किस्म का बिलीफ सिस्टम है। बहरहाल ये भी था। तो सारा दिन ना फिर उसके ऊपर, फिर दीन इस्लाम के बारे में भी कुछ बातें, जितना मैं थोड़ा बहुत पता था उस जमाने में, तो वो सब बातें होती रही, उसकी बातें सुनता रहा, अपनी बातें बताता रहा। जब दिन खत्म हुआ और फिर वो अपनी जगह पे गया, मैं अपनी जगह पे गया, तो मैंने सोचा यार मैं सारा दिन उसको दीन बेचने की कोशिश तो कर रहा था अपना, यानी एक पाकिस्तानी और हिंदुस्तानी भी जो दीनदार, हमारा मेरा बैकग्राउंड दीनदारी कहलाएगा, नमाज नमाज तो पढ़ते थे ना, तो मैंने कहा यार मैंने इतनी कोशिश करी है उसको ना इस्लाम के बारे में बताने की, लेकिन इस तमाम कोशिश में मुझे इतना पता चल गया है कि मुझे खुद कुछ नहीं पता, मुझे खुद अपने दीन के बारे में कुछ नहीं पता। थोड़ा बहुत इधर उधर से कुछ जुम्मे के बयान में सुन लिया या कुछ इधर उधर से सुन लिया, उससे ज्यादा कुछ नहीं पता। वो दिन था। उसके बाद फिर इस आजिज ने कुरान का तर्जुमा पढ़ना शुरू किया है, और अल्लाह ताला की मेहरबानी हुई, इसके बाद एक के बाद एक कभी किसी के पास पहुंचे, फिर उसके बाद कहीं पहुंचे, फिर बिलाखिर अपने शेख के पास पहुंचे, ठीक है? तो ये फिर एक इंसान की कि इल्म का रास्ता बन जाता है, ठीक है? तो भाई सेलिंग करने के लिए प्रोडक्ट को खुद समझना पड़ता है ना, समझे बगैर आप सेल नहीं कर सकते। और अगर कोई वाकई मुखलिस है सेल करने के बारे में और वो बगैर इल्म के सेल करने की कोशिश कर रहा है, तो उसको खुद पता चल जाएगा वो कितना पानी में, वो सेल नहीं कर सकता जब तक अपनी प्रोडक्ट को वो खुद इनसाइड आउट ना सीख ले, ना समझ ले। अब इसके समझने के लिए आलिम बनना जरूरी नहीं होता, ये नहीं कि जब जो उलमाए कराम है सिर्फ वही दीन की तबलीग कर सकते हैं, नहीं, ये उस वाले इल्म की बात नहीं हो रही है, جو کہ مدارس کے اندر پڑھایا جاتا ہے. اس علم کے اندر تو بہت کچھ ہوتا ہی ہے, حدیثیں ہوتی ہیں, قرآن کا ترجمہ, تفسیر, سب کچھ ہوتا ہے, لیکن ایک عام آدمی بھی دین کا اتنا علم حاصل کر سکتا ہے کہ وہ دین کی حقیقت کو سمجھ جائے اور اگلے بندے کو سمجھا سکے کہ اس کا دین کیا ہے, ٹھیک ہے؟ لیکن اس کے بغیر نہیں سمجھا سکتے, اس کے بغیر اس کو سیل نہیں کر سکتے, ٹھیک ہے؟ تو یہ جو نصیحت ہے یہ تو دین کے اندر لازمی چیز ہے, لیکن اس کا طریقہ ہے, اس کا طریقہ یہ ہے کہ پہلے خود سیکھنا پڑتا ہے دین کو نا, ٹھیک ہے؟ پھر اس کے بعد مزاج کے اوپر, اپنے مزاج کے اوپر تھوڑی محنت کرنی پڑتی ہے, اور پھر اس کے بعد آپ تیار ہو جاتے ہیں نصیحت کرنے کے لیے, ٹھیک ہے؟ لیکن نصیحت کرنا اور حساب کرنا یہ دو بالکل مختلف چیزیں, شیطان ان دونوں کو آپس میں کنفیوز کر کے ہمیں نقصان پہنچاتا ہے, ٹھیک ہے؟ کوئی سوال ہے ترجمے کے اوپر یا اس کانسیپٹ کے اوپر تو آپ بلا تکلف پوچھ لیجئے. ہم جب تک خلاصہ تفسیر پڑھنا شروع کرتے ہیں تو فرماتے ہیں کہ انڈر لائن ترجمے کا لفظ ہوتا ہے اور بریکٹس کے اندر مختصر تفسیر ہوتی ہے, تو یہ اس کا فارمیٹ ہے خلاصہ تفسیر کا. کہ اور یہ لوگ جو آپ کی وفات کی خوشیاں منا رہے ہیں, یعنی اللہ تعالیٰ نبی علیہ الصلوۃ والسلام سے فرما رہے ہیں کہ آپ کی وفات کی خوشیاں, یعنی نبی علیہ الصلوۃ والسلام کی وفات ہوئی نہیں ہے بلکہ یہ اس بات پہ خوش ہو رہے ہیں, اس ازمشن پر یا اس گمان پر کہ جب ان کی وفات ہو جائے گی تب یہ مصیبت ہمارے اوپر سے ٹل جائے گی, جو نعوذ باللہ اسلام کی شکل میں ہمارے اوپر آئی ہوئی ہے, ٹھیک ہے نا؟ کہ ہمارے جو پرانے پرانے دوست احباب وہ ہمیں چھوڑ چھوڑ کر کے وہ ہمارے مخالف بن رہے ہیں, یہ ان کی مصیبت تھی, ہے نا؟ کہ بھائی بھائی جو ہے نا ان دونوں کے درمیان لڑائی ہو رہی ہے, خاندان ٹوٹ رہے ہیں. کیا مطلب؟ دین کے آنے کے بعد جو کفر اور شرک والے خاندان ہوتے ہیں نا, گناہ والے خاندان ہوتے ہیں, ان میں تفرقہ پڑ جاتا ہے. جو نیک ہوتے ہیں وہ اب جو گناہگار یا کفر والے ہوتے ہیں اب ان کے ساتھ ویسا تعلق نہیں رکھ سکتے جیسے کہ پہلے تھا. ہاں, خیر خواہی والا تعلق رکھتے ہیں, دعاؤں والا تعلق رکھتے ہیں, لیکن ویسے گھل مل کر کے رہنا جیسے پہلے رہ رہے تھے اب یہ ممکن ہی نہیں ہے. ایمان کی حفاظت کی خاطر اب یہ ممکن ہی نہیں ہے. اسی طریقے سے جو ابھی بھی کفر و شرک کے اوپر قائم ہوتے ہیں اور گناہ کبیرہ کے اوپر قائم ہوتے ہیں نا, وہ اپنے ان رشتہ داروں کو اب برداشت نہیں کر سکتے جو کہ شریعت و سنت والی زندگی کو اڈاپٹ کر چکے ہیں. اب وہ ان سے ہضم نہیں ہوتے, ٹھیک ہے نا؟ تو پہلے بھائی بھائی بڑے پیار محبت سے رہتے تھے اور اب جو ہے نا وہ بھائی بھائی کے درمیان ایک رفٹ پیدا ہو جاتی ہے, اور یہ رفٹ کس وجہ سے پیدا ہوتی ہے؟ دین کی وجہ سے پیدا ہوتی ہے, ٹھیک ہے؟ یہ دین پر کی وجہ سے پیدا ہوتی ہے, لیکن یہ اس دنیا کی زندگی کا لازمی حصہ ہے, ٹھیک ہے؟ تو ہم پریشان ہوتے ہیں کہ جی پہلے تو بڑی اچھی محبت والا تعلق تھا میرا میری بہن کے ساتھ یا میرے بھائی کے ساتھ, اور اب جب سے میں نے پردہ شروع کیا نا تو اب میری بہن میرے خلاف ہو گئی ہے, میری بہن جو ہے مجھے اس طرح کی باتیں سناتی ہے. میں تو توقع ہی نہیں کرتی تھی کبھی اپنی بہن کے ساتھ کہ وہ ایسا, اپنی بہن سے تو مجھے یہ توقع نہیں تھی. بھائی بے شک آپ کو توقع نہیں تھی, ہونی بھی نہیں چاہیے تھی, ٹھیک ہے؟ اچھا ہی گمان رکھنا تھا کہ میری بہن جو ہے وہ میرے اس پردے کو پسند کرے گی. اچھا گمان رکھیں بالکل رکھیں, ٹھیک ہے؟ لیکن جب وہ نہیں کر رہی تو پھر یاد کریں کہ نبی علیہ الصلوۃ والسلام کے ساتھ بھی ایسے ہی ہوا تھا, صحابہ کرام کے ساتھ بھی ایسے ہی ہوا تھا, ٹھیک ہے؟ تو یہ ہے رول. اور پھر اس کے بعد آہستہ آہستہ ہم محنت کرتے ہیں, دعائیں کرتے ہیں, اللہ تعالیٰ ان کا دل بھی بدل دیتے ہیں. جیسے صحابہ کے گھرانوں میں شروع میں بہت زیادہ مشکلات ہوئیں, لیکن بہت سے لوگ جو مخالف تھے بعد میں جا کر کے وہ بھی مسلمان ہو گئے, وہ بھی دین کے اوپر آ گئے. تو ایسا ہمارے گھرانوں میں بھی ہو جائے گا انشاءاللہ. اللہ تعالیٰ سے اچھا گمان رکھیں اور دعائیں کرتے رہیں اور اپنی طرف سے دعوت و تبلیغ کی محنت کرتے رہیں, ٹھیک ہے؟ مزاج پر محنت کیسے کرنی ہوتی ہے؟ مزاج پر محنت کرنے کا جو پروسیس ہے نا, اس کو تربیت کہتے ہیں, تزکیہ نفس کہتے ہیں, تصفیہ قلب کہتے ہیں, یا اس کو دین کے یعنی باقاعدہ دین کا ایک شعبہ جس کو تصوف کہتے ہیں, ٹھیک ہے؟ تو جب آپ کسی مربی کے ساتھ, تربیت کرنے والے شیخ کے ساتھ اپنا اصلاحی تعلق بناتے ہیں اور پھر ان کے باقاعدہ تربیت میں رہتے ہیں, تب ہمارے مزاج کی اصلاح ہو جاتی ہے. یہ مزاج کی اصلاح ایسے ہی ہے جیسے کہ کسی بیماری کی اصلاح, ٹھیک ہے؟ بد مزاجی, بد کلامی, غصہ, تکبر, یہ سب بیماریاں ہیں، یہ سب روحانی اور نفسیاتی بیماریاں ہیں، اور بیماری کا علاج جو ہے وہ ڈاکٹر اور دواؤں کے ذریعے سے ہوتا ہے. تو بالکل اسی طریقے سے دین کے اندر بھی ڈاکٹر اور دوا کا کانسیپٹ اللہ تعالیٰ نے دیا ہے، جس کو تزکیہ کہتے ہیں. ٹھیک ہے، تو جب آپ کسی ڈاکٹر کے ساتھ، یعنی دینی ڈاکٹر کے ساتھ، جس کو شیخ کہتے ہیں یا پیر کہتے ہیں یا مربی کہتے ہیں، جو بھی کہیں نام، نام سے کیا فرق پڑتا ہے، تو جب اس کے ساتھ ایک اصلاحی تعلق، جس کو یعنی علاج معالجے والا تعلق بناتے ہیں، تو اس پروسیس کے اندر تھوڑا سا وقت لگتا ہے، لیکن بالآخر انسان کے مزاج کا علاج ہو جاتا ہے، تحمل آ جاتا ہے، بردباری آ جاتی ہے اور نرمی آ جاتی ہے. ٹھیک ہے نا، جس موقع پر نرمی کی ضرورت ہے وہاں پہ نرمی، اور جہاں پہ گرمی کی ضرورت ہے وہاں پہ گرمی. ٹھیک ہے نا، یہ تو مزاج کی اصلاح ہے، ہر جگہ کوئی تھوڑی نرمی اور ہر جگہ گرمی بھی نہیں. ٹھیک ہے، تو یہ سب جو ہے وہ ہو جاتا ہے، لیکن پروسیس سے گزرنا پڑتا ہے. ٹھیک ہے، تو یہ جو دین کے سیلز پرسن بننے کی جو ٹریننگ ہے نا، اس میں صرف یہ نہیں کہ آپ کتابیں پڑھ رہے ہیں جی دین کے بارے میں، خوب کتابیں پڑھ لی جو دین سمجھ میں آ گیا میرے، نہیں، خالی دین کے فیکٹس اینڈ فگرز جان لینا یہ سیلز مین کے لیے کافی نہیں ہوتا، بلکہ سیلز مین کو باقاعدہ باڈی لینگویج کے اوپر کام کرنا پڑتا ہے، اپنے لینگویج کے اوپر کام کرنا پڑتا ہے، اور اپنے بہت ساری چیزوں پہ کام کرنا پڑتا ہے. ہم اپنے بچوں کے سوال کا جواب نہیں دے سکتے دین کے بارے میں، کیونکہ ہم خود سیکھ رہے ہیں، تو ہم کیا ظلم کر رہے ہیں؟ ہم نے تو یہ نہیں کہا تھا بھائی آپ ظلم کر رہے ہیں اگر آپ سوال کا جواب نہیں دے پا رہے ہیں. ٹھیک ہے، آپ ظلم اس وقت کریں گے جب آپ ان کے دین کو اہمیت ہی نہیں دے رہے، ان کے دین کی فکر ہی نہیں کر رہے، تب آپ ظلم کر رہے ہیں. ٹھیک ہے، لیکن اگر وہ سوال کر رہے ہیں اور آپ ابھی پروسیس میں، ابھی آپ کو جواب نہیں پتا، تو آپ جواب نہیں دے پا رہے، تو یہ ظلم نہیں ہے. لیکن آپ کو کرنا یہ چاہیے کہ آپ ان کے سوالات کو جھڑکیں نہ، ان کے سوالات کو اگنور بھی نہ کریں، بلکہ ان کے سوالات اپنے مشائخ سے پوچھیں اور پوچھ کر کے ان کو جواب پہنچائیں. ٹھیک ہے، اس میں کیا مسئلہ ہے؟ اس کے واٹس ایپ اللہ تعالیٰ نے جو دیا ہے، اس کا کیا فائدہ اگر آپ پوچھیں نہیں رہے سوال. ٹھیک ہے، تو سوال پوچھیں نا بچوں کے. بھائی ایک ابھی آپ پتہ نہیں وہ ہیں اس وقت کلاس میں کہ نہیں، ان کا میسج آیا کہ جی ہمارے فلانی جاننے والی ہیں، تو ان کا 5 سال کا جو بچہ ہے نا، 5 ساڑھے 5 سال کا بچہ ہے، تو وہ اپنی امی سے ایسے ایسے سوال کرتے دین کے، تو امی کو جو ہے نا وہ دین، وہ سوالوں کا جواب نہیں آتا. تو کیا ہم اس بچے کو آپ کی سیرت کلاس میں ایڈ کروا دیں؟ میں نے سوچا یار 5.5 سال کا بچہ سیرت کلاس میں آ کر کے اس کو کیا جواب ملیں گے، کیا سمجھ میں آئے گی اس کی بات؟ ہاں ایک آدھ بات شاید پک کر لے، کچھ بچے بہت ذہین ہوتے ہیں، 5.5 سال کی عمر میں بھی کچھ پک کر لیتے ہیں، لیکن اس کے سوالوں کے جواب سیرت کلاس میں ایڈ ہونے سے اس کو کیسے ملیں گے؟ ہے نا، 5.5 سال کا بچہ ہے. تو اس آدمی نے جواب دیا کہ بھائی اس کی ماں کو دین کے علم کی ضرورت نہیں ہے کیا؟ بچوں کو دین کے علم کی ضرورت ہے، اماں کب دین سیکھیں گی؟ تو بچے کو سیرت کلاس میں بے شک بٹھائیں، لیکن اماں اپنے ساتھ بیٹھ کر کے بٹھائیں نا، بٹھا کر کے کلاس سنیں، اماں سنیں گی، اماں سمجھائیں گی اس کو، اور پھر اماں خود اپنے آپ کو تو درس قرآن کے اندر انرول کریں، ہے نا، وہ کب قرآن سیکھیں گی؟ وہ قرآن سیکھیں گی تب بچے کو بھی سکھائیں گی نا، بچے کو بھی کانسیپٹ بتائیں گے نا. ٹھیک ہے نا، یعنی مزے کی بات یہ تھی کہ یہ نہیں سوال تھا کہ اماں کو آپ کی کلاس میں کو انرول کروا لیں، بلکہ وہ 5 سال کے بچوں کو کلاس میں انرول کروانے کے چکر میں. اور آج کل یہی چل رہا ہے، آپ کو پتہ ہے 2 سال کا بچہ ہوتا ہے کہ پتہ نہیں اس سے پہلے بھی 2 سال 2.5 سال کے اندر اسکول بھیجنا شروع کر دیتے ہیں نا، کہ بھائی وہ 2 سال 2.5 سال کا بچہ جو ہے نا وہ اسکول جا کر کے سیکھے گا، وہ اے سیکھے گا، بی سیکھے گا، اور فلانا ورڈ سیکھے گا. اور یعنی شیطان نے ہمیں، ہمارے ساتھ فٹ بال تو پتہ نہیں کیا کون سی والی بال کھیلنی شروع کر دی ہے، اور ہم کھیل رہے ہیں اس کے پیروں کے اندر. اللہ رحم کرے ہمارے اوپر. تو بھائی ماں دین سیکھے گی نا. دیکھیں ہمارے مشائخ کے یہاں ایک مقولہ بڑا مشہور ہے، فرماتے ہیں مرد پڑھا تو فرد پڑھا، ون انڈیویجول. اگر کوئی مرد پڑھتا ہے نا تو ایک انڈیویجول پڑھتا ہے، جو کہ بڑی اچھی بات ہے، بری بات تھوڑی ہے یہ کہ مرد پڑھا تو فرد پڑھا، لیکن عورت پڑھی تو خاندان پڑھا، پورا خاندان. کیونکہ ایک عورت جو ہوتی ہے نا، اس کا جو ایریا آف انفلوئنس ہوتا ہے وہ اس کا گھر ہوتا ہے، عورت کا وہ ڈائریکٹ انفلوئنس کرتی ہے. مرد کا انفلوئنس ڈائریکٹ نہیں ہوتا، انڈائریکٹ ہوتا ہے بچوں کے اوپر. چاہے ہم مانے یا نہ مانے، مرد کا انفلوئنس، مرد کا اثر بالواسطہ ہوتا ہے، عورت کا اثر بلا واسطہ ہوتا ہے، ڈائریکٹ اثر ہوتا ہے. تو اگر عورت دین پر آئے گی اور دین سمجھے گی نا، بچے ٹھیک، بچے سیٹ ہو جائیں گے. ٹھیک ہے نا، یہ ہو نہیں سکتا کہ عورت صحیح دین کو سمجھ لے اور بچے دین کے پڑھنا ہے نا. ایکسیپشنز آر آلویز دیئر، لیکن رول یہ ہے کہ ایسا ہی ہوتا ہے. لیکن عورت ہی خود بات نہ سمجھ رہی ہو، خود ہی نہ مانتی ہو، خود ہی جو ہے وہ اس کو ہر وقت یہ ایک تکلیف رہتی ہو دین کے ساتھ، تو اوپر سے وہ عالمہ بھی بن جائیں گے نا، اس کے بچے دین پر نہیں آنے والے. ٹھیک ہے نا، تو عورت کا اتنا زیادہ اثر ہوتا ہے. یہی بات ہمارے مشائخ بھی ہمیں سمجھاتے رہے، کاش کہ ہم سمجھ لیتے ان کی بات کو، لیکن یہی بات شیطان کو بھی پتا ہے. یہ بھی یاد رکھیں، یہ بات شیطان کو بھی اچھی طریقے سے پتا ہے. مرد پڑھا تو فرد پڑھا، عورت پڑھی تو خاندان پڑھا. اسی وجہ سے وہ عورتوں کے اوپر زیادہ محنت کرتا ہے کہ یہ نہ پڑھیں، یہ نہ سیکھیں، یہ دین پر نہ آئیں، کیونکہ یہ آ گئیں تو پتہ نہیں کتنے سارے میرے ہاتھ سے نکل جائیں گے. عورتوں کو روکنے کی ہر ممکن کوشش کرتا ہے دین کے راستے سے. ٹھیک ہے، مرد کو بھی کوشش کرتا ہے، لیکن اتنی محنت مرد کے اوپر نہیں لگانے کی ضرورت پڑتی، اس کو لگاتا بھی نہیں ہے. یہ تو ایک ایک بندہ ہے، زیادہ سے زیادہ اگر نیک بن بھی گیا نا، اکیلا ہی نیک رہے گا. یہ عورت نیک بن گئی نا، پھر تو بڑا ترک میرے کام کا اتنا نقصان ہو جائے گا میرے کام کا. ٹھیک ہے، اسی طریقے سے مرد کو بگاڑنے کی محنت تو کرتا ہے، لیکن عورت کو بگاڑنے کی محنت یہ کئی گنا زیادہ کرتا ہے. اس لیے کہ اس کو یہ بھی پتا ہے، مرد بگڑا تو فرد بگڑا، عورت بگڑی تو نسلیں بگڑ جائیں، خاندان بھی خالی نہیں. کیونکہ خاندان تو بگڑے گا، لیکن پھر خاندان سے آگے جو نسلیں چلیں گی نا، وہ نسلیں بگڑ جائیں گی. ٹھیک ہے، تو یہ ایکسپونینشیل فائدہ ہوتا ہے شیطان، کیونکہ عورت کا ڈائریکٹ اثر ہے نا اولاد کے اوپر، نسلوں کے اوپر. ٹھیک ہے، تو ایکسپونینشیل ریٹ میں اس کو فائدے ملتے ہیں عورت کے اوپر محنت کرنے کے. ٹھیک ہے، تو اپنی ذمہ داری کو سمجھیں کہ آپ کو اللہ تعالیٰ نے کتنی اہم پوزیشن دی ہے، کتنی اہمیت دی ہے آپ کو. رائٹ، شیطان کہتا ہے تمہیں تو کوئی اہمیت ہی نہیں دیتا، تم جاؤ چلو جا کر کے نا جاب کرو، تم پروفیشنل لیڈی بن جاؤ، پھر تمہیں اہمیت ملے گی. ہے نا، وہ اہمیت کون دے رہا ہوتا ہے پھر؟ پروفیشنل لیڈی کو کون اہمیت دے رہا ہوتا ہے؟ جو کون سا پانچواں مرد ہوتا ہے، پانچواں مرد ہے نا، یعنی باپ، بھائی، بیٹا، شوہر، یہ چار مرد ہوتے ہیں نا جو کہ اپنے ہوتے ہیں، اور ایک ہوتا ہے پانچواں مرد جو کہ دفتر میں ہوتا ہے، جو کہ سڑک پر ہوتا ہے، جو کہ بازار میں ہوتا ہے. یہ پانچواں مرد جو ہوتا ہے نا، یہ اس عورت کو اہمیت دے رہا ہوتا ہے جو گھر سے باہر نکل کر کے پروفیشنل لیڈی بن رہی ہوتی ہے. اور شیطان کتنا بدبخت ہے، کتنا دھوکے باز ہے، وہ کہتا ہے یہی تو اصل اہمیت ہے جو کہ تمہیں پانچویں مرد سے مل رہی ہے، اس اہمیت کے لیے تم چار مردوں کی اہمیت کو کھڈے میں ڈالو، پھاڑ میں جائے چار مرد، وہ چاروں کے چاروں مرد، اور خصوصاً تمہارا شوہر، جہنم میں جائے تمہارا شوہر. وہ جو پانچواں مرد ہے نا، اس کی پریز، اس کی تعریف کی خاطر سب کچھ قربان کروا دیتا ہے، سب کچھ قربان کروا دیتا ہے اس شوہر، اس عورت سے. ٹھیک ہے نا، اور پھر اس کی اولاد جب اس کا وقت ادھر لگے گا اور اس کی ترجیحات ادھر لگیں گی. ہے نا، کچھ عورتیں اپنے آپ کو بڑا چیتا سمجھتی ہیں، جی ہم جاب بھی کریں گے اور بچوں کی بھی اچھی تعلیم کریں گے اور بچوں کی بھی اچھی تربیت کریں گے. یہ ان کی خام خیالی ہوتی ہے، ان کی خام خیالی ہوتی ہے کہ وہ دونوں کام اچھے سے کریں گی. نہ تو وہ ادھر اچھا کام کر پا رہی ہوتی ہے، نہ ادھر اچھا کام کر پا رہی ہوتی ہے. اور اولاد اتنی بگڑتی ہے، اتنی بگڑتی ہے. ہاں، ڈنڈا لے کر کے جب تک وہ اپنی اولاد کو مار سکتی ہے نا، تو اولاد ان کے سامنے ہاتھ باندھ کے کھڑی رہتی ہے، لیکن وہ ان کے ڈنڈے کے زور پر کھڑی رہتی ہے ہاتھ باندھ کر کے. لیکن یہ ڈنڈا کتنے دنوں تک چلے گا ان کا؟ ہے نا، یعنی جو جاب کرنے والی عورتیں ہوتی ہیں، جو کہ بھائی مجبوری کی تو ہم بات ہی نہیں کر رہے نا، مجبوری میں تو سور کھانا جائز ہو جاتا ہے. سور کھانا جائز ہوتا ہے کہ نہیں ہوتا؟ پتہ ہے نا آپ کو، جب مجبوری ہوتی ہے. لیکن اب آپ کہیں کہ جی میرا خیال ہے کہ مجھے پھر سے مجبوری ہوگی، میں جب جا کر کے بیکن کھاؤں گی. بیکن کہتے ہیں سور کے جو کباب ہوتے ہیں ان کو، اس کو بیکن کہتے ہیں. ٹھیک ہے، تو اب آپ ہر چند دن کے بعد آپ کہیں کہ جی پھر مجھے مجبوری ہو گئی، میں پھر جا کے بیکن کھاؤں گی. ہے نا، تو اب یہ والی مجبوری تو پھر بھائی تو شیطانی مجبوری ہوئی نا یار، حقیقت میں تو مجبوری نہیں ہوئی. تو اسی طریقے سے مجبوری کا نعرہ لگا کر کے آج ہر عورت جو ہے وہ جاب کرنے کے لیے باہر ہے نا، तो भाई नारा लगाने से तो मजबूरी नहीं बन जाती ना, ठीक है। मजबूरी की तो एक क्राइटेरिया होता है मजबूरी का कि भाई हाँ ये मजबूरी है कि नहीं है। इंसान के नफ्स पे छोड़ दो तो वो हर वक्त ही मजबूर अपने आप को मजबूर बनाएगा और कहेगा कि हाँ जी मुझे तो ये करना है क्योंकि मेरी मजबूरी है। तो मजबूरी में जो हकीकत में मजबूरी होती है, जिसके कुछ कुछ क्राइटेरिया है, कुछ उसके स्टैंडर्ड्स हैं, उसके अंदर तो भाई जॉब करनी है, करनी पड़ेगी, ठीक है ना। ऐसे कोई थोड़ी भूखे बैठे हुए हैं और जो है वो अल्लाह अल्लाह करके जो है वो तो आखिर जमाने में होगा कि अल्लाह अल्लाह करेंगे पेट भर जाएगा, अभी वो वक्त नहीं आया, ठीक है। लेकिन अब हर बंदा ये कि जी मजबूरी है या मजबूरी आ जाएगी फिर क्या करेंगे, तो फिर उसके बारे तो भाई आपकी नस्लें भी तो बर्बाद हो रही है ना, ठीक है ना। जिसको जिसका करने का काम था वो तो वो काम करेगा नहीं फिर, क्योंकि आप वो काम कर रही है ना। जब आप काम कर रही हैं तो अगले बंदे को क्या जरूरत है काम करने की, वो तो फिर बैठ के खाएगा ना। और भी बहुत सारे इसके नुकसान आते हैं, ठीक है। तो कहाँ से चले थे यार, अभी 4 मिनट तो है हमारे पास। तो ये लोग वफात की खुशियां मना रहे हैं, यानी जब आप दुनिया से चले जाएंगे तो हमारे लिए आसानी हो जाएगी। हाँ वो सब था कि जी चूंकि नबी अलैहिस्सलाम के आने के बाद इनके घरानों में तफरीक पड़ गई थी, उनके घरानों में फिर टूट फूट शुरू हो गई थी, ईमान वाले अलग हो गए थे, काफिर अलग हो गए थे, ठीक है। लिकौलिही तआला, जैसे अल्लाह तआला का इरशाद है, नतरब्बसु बिही रैबल मनून। तो ये क्या कहते थे कि हम इंतजार कर रहे हैं इनके ऊपर जमाने की गर्दिश के आने का, यानी जब इनके ऊपर मौत आ जाएगी या जब ये इंतहाई बीमार हो जाएंगे, लागर हो जाएंगे और ये फिर अपने दीन की तरफ बुलाने की सिकत इनके अंदर से खत्म हो जाएगी, हम उस वक्त का इंतजार कर रहे हैं। काफिर ये कहते थे नबी अलैहि सलाम के लिए, ठीक है। अल्लाह ताला इसके बाद इरशाद फरमाते हैं, सूरह कौन सी सूरत है ये, कि कुल तरब्बसु, कह दीजिए इन लोगों को तुम भी इंतजार करो, फइन्नी मअकुम मिनल मुतरब्बिसीन, मैं भी तुम्हारे साथ इंतजार करता हूँ, ठीक है ना। तुम जिस तरह इंतजार कर रहे हो कि मेरे ऊपर बुराई का वक्त आएगा तो फिर तुम्हारी जान छूट जाएगी, मैं भी इंतजार कर रहा हूँ, चलो हम दोनों इंतजार करते हैं। अब इंतजार करने का मतलब ये नहीं कि अब बैठ जाते हैं, बैठ के दोनों इंतजार कर रहे हैं, नहीं, बल्कि यानी ठीक है भाई सोचते रहो तुम इस तरीके से। तो जैसे अल्लाह ताला ने कुरान में इस बात का जिक्र इन अल्फाज में भी फरमाया है, तो ये वफात भी मनाफी नबूवत की नहीं है, यानी अगर आपको वफात आ जाएगी जब आएगी तो ये नबूवत के मनाफी पे थोड़ी है। हमने आपसे पहले भी किसी बशर के लिए, ख्वाह वो नबी हो या गैर नबी, दुनिया में हमेशा रहना तजवीज नहीं किया, यानी हमारा ये फैसला किसी इंसान के लिए नहीं हुआ कि वो दुनिया में हमेशा रहेगा, ना नबी हमेशा रहे ना गैर नबी हमेशा रहे। लिकौलिही तआला वमा कानू खालिदीन, नहीं है ये लोग हमेशा रहने वाला, ठीक है। बस जैसे आपसे पहले अंबिया को मौत आई उससे उनकी नबूवत में किसी को शुबा नहीं हुआ, इन सबको पता था, कुफार मक्का को और सरदारान मक्का को, कि मूसा अलैहिस्सलाम पर भी मौत आई और जो है वो ज़करिया अलैहिस्सलाम पर भी मौत आई, इब्राहिम अलैहिस्सलाम पर भी मौत आई और याकूब अलैहिस्सलाम पर भी मौत आई, हूद अलैहिस्सलाम, सालेह अलैहिस्सलाम सब दुनिया से मर करके रुखसत हुए, राइट। तो अब आपके बारे में ये क्या सोचे चले जा रहे हैं कि जब ये मरेंगे तो इनका काम खत्म हो जाएगा, भाई उनका काम खत्म नहीं हुआ, इनका काम कैसे खत्म हो जाएगा, ठीक है। ईसा अलैहिस्सलाम को भी तो मौत आएगी ना, अभी नहीं आई लेकिन बाद में तो आएगी उनको भी, ठीक है। तो इससे उनकी नबूवत में तो कोई शुबा नहीं हुआ ना, इसी तरह आपकी वफात से पहले, आपकी वफात से आपकी नबूवत में कोई शुबा नहीं हो सकता। खुलासा यह है कि नबूवत और मौत दोनों एक शख्स में जमा हो सकती है, ठीक है। फिर ये कि अगर आपका इंतकाल हो जाए तो क्या ये लोग दुनिया में हमेशा हमेशा को रहेंगे, आखिर ये भी मरेंगे, फिर खुशी का क्या मुकाम है, किस बात पे खुश होते हो भाई। मतलब ये कि आपकी वफात से उनकी खुशी अगर इब्ताल नबूवत के लिए है, यानी इनका ख्याल है कि मरने से नबूवत भी खत्म हो जाती है, यानी नबूवत का काम खत्म हो जाता है, ठीक है। तब तो मा जअलना लिबशरिन इलल आखिर, अलख का मतलब आखिर तक, इस आयत यानी ये आयत आखिर तक, तो ये इसका जवाब है इस बात का कि भाई हमने किसी नबी को जो है वो ऐसा नहीं बनाया, किसी बंदे को ऐसा नहीं बनाया कि वो हमेशा हमेशा रहे, ठीक है। और अगर जाती बोझ व अदावत से है, यानी ये इस वजह से आपकी मौत का इंतजार कर रहे हैं क्योंकि ये जाती तौर पर आपसे नफरत करते हैं और आपसे हसद करते हैं, ठीक है, तो अफा इम मित्ता, अगर आप मर गए तो ये भी तो हमेशा रहने वाले नहीं है, ठीक है। बहरहाल ये तफसीरी जवाब है इस बात का। तो इसका जवाब ये है कि गर्ज हर हाल में ये इंतजार मुहमल और लगव है, यानी ये जो आपकी मौत का इंतजार कर रहे हैं ना, ये बिल्कुल मुहमल, यानी बिल्कुल जिस चीज के कोई 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 मतलब नहीं होता ना, बेमानी, मुहमल बेमानी, और लगव का मतलब खेलकूद, ठीक है, बेकार की बात है बिल्कुल। और मौत तो ऐसी चीज है कि तुम में हर जानदार मौत का मजा चखेगा, और ये जो हमने चंद रोजा तुमको जिंदगी दे रखी है, तो इससे मकसूद महज ये है कि हम तुमको बुरी भरी हालतों से अच्छी तरह आजमाते हैं। अल्लाह ताला ने हर इंसान को चंद दिनों के लिए दुनिया में भेजा है, ठीक है ना, कोई 60 साल रहेगा वो भी चंद दिन है, कोई 80-90 साल रहेगा वो भी चंद दिन है, कोई 2-3 साल रहेगा वो भी चंद दिन ही है, अल्लाह के दिनों के हिसाब से इनकी कोई हैसियत नहीं है। तो मकसद क्या है भाई, मकसद ये नहीं कि दुनिया में आओ और दुनिया को सेट कर लो, दुनिया में आओ और दुनिया को जो है ना वो जन्नत बना के चले जाओ, ये मकसद नहीं है, ठीक है, या दुनिया के अंदर इस्लामी निज़ाम को नाफिज करके जाओ, ये भी मकसद नहीं है, ठीक है ना। मकसद क्या है कि तुम्हें आजमाना, तुम अच्छी बुरी हालतों में कैसे रिएक्ट करते हो, दुनिया को सुधारना, इसके लिए हमने तुम्हें इधर नहीं भेजा है, सड़कें बनाओ या जो है मस्जिदें बनाओ या जो है वो हॉस्पिटल बनाओ और लोगों को का इलाज कर दो और ये कर दो, नहीं, ये तुम्हारा मकसद नहीं है, ये अल्लाह ने करना है, ये अल्लाह के करने का काम है। तुम्हारा काम ये है, तुम्हें जो हुक्म दिया जा रहा है उस हुक्म को अंजाम देने की कोशिश करो, तुम्हें जो हुक्म दिया जा रहा, ठीक है। और शैतान का क्या मकसद है, शैतान का मकसद यह है कि इंसान को इस पर से हटाए कि जो हुक्म दिया जा रहा है ना इस पे अमल करने की बजाय ये इंसान जो है ना दुनिया संवारने में लग जाए, दुनिया सुधारने में लग जाए, राइट, जो कि इसको इसका काम नहीं था करने का, ये दुनिया सुधारने में लग जाए, ठीक है। ये बड़ी आसान सी एक इक्वेशन है, अब इसके ऊपर तफसील बड़ी सारी है, वो फिर वो मौलवी साहब तो जी चाहते हैं कि मुसल्ले पे खड़े रहें और बस नमाज पढ़ते रहें, इबादत करते रहें, और यानी दुनिया में कोई उनका अमल दखल नहीं होने, भाई ये हमने कहा ही नहीं कभी, खाम खाब अपनी तरफ से हमारे मुंह में अल्फाज डालनी है कि मौलवी साहब जो है वो दुनिया से डिसंगेज करने की तालीम दे रहे हैं, नहीं, हम तो डिसंगेज की तालीम नहीं दे रहे, ठीक है ना। अल्लाह का हुक्म अगर है कि तुम दुनिया के अंदर ये वाला काम करो, जा करके सियासत करो, हुकूमत करो, जिहाद करो, है ना, तो वो अल्लाह का हुक्म है, उस हुक्म के ऊपर अमल करेंगे, ठीक है ना। अल्लाह का हुक्म तो नबी अलैहिस्सलाम सलाम के ऊपर था कि पहले तो तुम बैठ कर, आप सल्लल्लाहु अलैहि वसल्लम बैठ करके नगारे हिरा में मुराकबा करें, तो नबी अलैहिस्सलाम सलाम ने मुराकबे किए, ठीक है। फिर उसके बाद 2.5 साल तक जो है ना वो हुक्मियाने बंद हो गए, ठीक है ना, बस इतना आता था आप नबी हैं, आप नबी हैं, आप नबी हैं, 2.5 साल तक नबी अलैहिस्सलाम सलाम ने और कोई काम नहीं किया सवाए इसके के इंतजार कर रहे थे। 2.5 साल के बाद नबी अलैहिस्सलाम सलाम हुक्म हुआ, या युअल मुद्दस्सिर कुम फअंदर, ए मुदस्सिर चादर में लपटने वाले खड़े हो जाइए, और डराना शुरू कर दिए, नबी अलैहिस्सलाम सलाम ने डराना शुरू कर दिया, है ना। तो भाई नबी अलैहिस्सलाम सलाम ने तो हुक्म के ऊपर अमल किया, अपनी तरफ से सारी कुफर भी था, शिर्क भी था, काफिर जो है वो जुल्म भी करते थे, नबी अलैहिस्सलाम सलाम ने तलवार तो नहीं उठाई, क्या तलवार चलानी नहीं आती थी आप सल्लल्लाहु अलैहि वसल्लम को, नबी अलैहिस्सलाम सलाम के दोस्त नहीं होते थे अबू बकर और इतने सारे और भी दोस्त होते थे, उनके साथ मिल करके कुफार मक्का के मजालिम का कलाकमा करने के लिए नबी अलैहिस्सलाम सलाम तो कभी भी नहीं उठे, है भाई, उठे कभी? आप सल्लल्लाहु अलैहि वसल्लम से ज्यादा नरम दिल वाला, आप सल्लल्लाहु अलैहि वसल्लम से ज्यादा हसास कोई हो सकता है कि मुआशरे की बुराइयां जिसके ऊपर असर करती हों, कोई हो सकता है, राइट। लेकिन नबी अलैहिस्सलाम सलाम तो 2.5 साल वही आने के बाद, इक़रा बिस्म रब्बिकल्लज़ी खलक़ आने के बाद 2.5 साल तक जो है वो, यानी चलो 40 साल से पहले तो वही आई नहीं थी ना, लेकिन 40 साल के बाद जब वही आ गई तो 2.5 साल तक कितने तंजीमें बनाई आप सल्लल्लाहु अलैहि वसल्लम ने, उस जमाने में तंजीमें नहीं बनती थी, किसी आज तंजीमें बनती हैं, पहले नहीं बनती थी, आप सल्लल्लाहु अलैहि वसल्लम तो नहीं किया कभी ये काम, जब हुक्म आ गया तब किया, तो हम जो है ना वो जो करते हैं ना, दुनिया सुधार देंगे और इसको ठीक कर देंगे, उसको ठीक कर देंगे, हम बगैर हुक्म के करते हैं, जिसकी वजह से फसाद आता है। ठीक है, तो हम भी हुक्म के ऊपर, अब हुक्म जो है वो अगर नमाज का हुक्म है उस वक्त नमाज पढ़नी है, राइट। हुक्म जो है जकात का हुक्म है उस वक्त जकात देनी है, रोजे का हुक्म है रोजा रखना है, और जब हुक्म आएगा कि जी आप दावत और तबलीग का काम करें, यानी अपने ऊपर से हमें हुक्म वही के जरिए से नहीं आएगा, हमें हुक्म अपने मशाइख की तरफ से आएगा। ठीक है, ये एक अल्लाह ताला ने सिस्टम बनाया है, ऊपर से हुक्म आता है भाई। ठीक है, तो उस वक्त फिर हम ये वाला काम भी करेंगे, सही है, अपनी तरफ से नहीं करना ये सारे काम। ये बड़ा मुश्किल काम है वैसे, जज्बात में हम भी बह करके ना बहुत से काम शुरू कर देते हैं अपनी तरफ से, फिर उसके बाद अल्लाह ताला मेहरबानी फरमाते रोक देते हैं। लेकिन कम से कम हम इंटेलेक्चुअली एग्री तो करें ना इस बात को कि जी हमने हुक्म के ऊपर अमल करना, ठीक है ना। तो गलती हो जाती है, गलती के ऊपर अल्लाह ताला से माफी मांगते रहते हैं। तो बहरहाल, तो इस दुनिया का मकसद, दुनिया की जिंदगी का मकसद जो है वो अल्लाह के हुक्मों के ऊपर आजमाइश कि हमने अमल किया या अमल नहीं किया। फिर ये दुनिया की जिंदगी खत्म हो जाएगी, फिर कब्र में चले जाएंगे और वहां पर ये हुक्म खत्म हो जाएंगे। कब्र में कोई थोड़ी कोई हुक्म आएगा कि अब तुम नमाज पढ़ो, अब तुम तिलावत करो, अब तुम जो है वो अमर बिल मारूफ और नहीं अनिल मुनकर करो, है ना। यानी आप ये थोड़ा बस आपसे दो चार मिनट और लेके आज इस खत्म करेगा कि जरा थोड़ा सा अपने तसव्वुर को जरा सा इस्तेमाल करें कि दुनिया की जिंदगी जो है वो हजारों साल की जिंदगी है ना। ठीक है, पता नहीं अब तक जो है वो अगर हम कुछ कैलकुलेशन करें तो 6-7 हज़ार साल तो समझ में आते हैं कि हाँ जी दुनिया में इंसान को आए हुए 6-7 हज़ार साल हो चुके। ठीक है, दुनिया बने हुए अगर आप इन साइंटिस्टों के एजम्पशंस के ऊपर, तो फिर दुनिया बने हुए पता नहीं मिलियंस ऑफ इयर्स हो चुके हैं, मिलियंस ऑफ इयर्स। ठीक है, अच्छा मिलियंस ऑफ इयर्स अगर पहले से हो चुके हैं और फिर आज के बाद कयामत जब दुनिया तबाह हो जाएगी, पता नहीं कितने हजार साल जो है वो आगे आने वाले। ठीक है, उसके अंदर मेरी और आपकी जिंदगी कितनी है, ठीक है ना, मेरी और आपकी जिंदगी कितनी है, 100 साल है ना, बुढ़िया रह करके अगर मरेंगी तो 100 साल, 90 साल, 70 साल, इतनी सी जिंदगी है। हजारों साल दुनिया की जिंदगी, हमारी जिंदगी ज्यादा से ज्यादा 60-65 साल। ठीक है, और इसके अंदर जो करना है सो करना है, ना इससे पहले कुछ कर सकते थे और ना इसके बाद कुछ कर सकते। फिर उसके बाद कब्र में जाएंगे, अमल का टाइम खत्म, सारी कारकर्दगी खत्म, है ना, वहां पे बैठ करके सिर्फ खा रहे होंगे, जो यहाँ पे कमाया होगा ना वो वहां पे खा रहे होंगे। ठीक है ना, तो जरा अपने आप को तस्वुर की निगाह से हम अगर हम देखें ना, तो हम कितने इनसिग्निफिकेंट हैं, हमारी जिंदगी कितनी इनसिग्निफिकेंट है ना। हजारों साल से चलने वाली जिंदगी दुनिया, उसमें हम क्या कर सकते हैं, है ना भाई। हमारा तो बस यही 60 साल है जो हमारी अपनी जिंदगी है ना, दिस इज एवरीथिंग फॉर अस, यही हमारा सब कुछ है, यही हमारी जमा पूंजी है। इसी में जो करना है वो अपने लिए करना है, ठीक है ना, और जो नहीं किया जाया कर दिया, अपना नुकसान किया और कुछ भी नहीं होने वाला है। ठीक है, तो अल्लाह ताला हमें बात को समझने की और इसके बारे में फिक्र करने की तौफीक अता फरमाए। वा आखिर दुआना अलहम्दुलिल्लाह।